رسول پاک کی دکھیا
رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلاۃ والسلام علیک یا رسول اللہ صلاۃ والسلام علیک یا حبیب اللہ صلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. درود پاک کی فضیلتوں میں آتا ہے نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان علی شان ہے کہ جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ عز و جل اس کی 10 گناہ مٹا دیتا ہے، اس کے 10 درجات بلند فرما دیتا ہے اور اس کے نامہ اعمال میں 10 نیکیاں لکھ دی جاتی ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. مدنی چینل کے ناظرین، حاضر ہیں آپ کے سامنے سلسلہ مدنی کلینک لے کر. الحمدللہ اس سلسلے میں ہم مختلف امراض اور ان کی وجوہات اور ان کے ٹریٹمنٹ کے اوپر ڈاکٹر صاحبان سے گفتگو کرتے ہیں اور اس کے روحانی علاج بھی لیتے ہیں. آج کا ہمارا موضوع ہے سیریبرل سٹروک، یعنی کہ فالج. سیریبرل سٹروک اس کو اس لیے کہا جاتا ہے، سیریبرل سے مراد دماغی، کیونکہ دماغ سے اس کا تعلق ہوا کرتا ہے، اور فالج عام طور پہ ہمارے معاشرے میں دیکھنے کو ملتا ہے. اس سے متعلق مزید میڈیکل ٹرمز اور اس کی وجوہات اور اس کے علاج پر ہم ڈاکٹر صاحبان سے گفتگو کریں گے، اور بغیر کسی فاصلے کے اور بغیر کسی انتظار کے ہم اپنے ڈاکٹر صاحبان کی جانب چلتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.
ڈاکٹر صاحب، آج کا ہمارا موضوع ہے سیریبرل سٹروک، تو اس بارے میں ڈیفائن اگر کریں ہم اپنے ناظرین کو فالج کے بارے میں.
جسے اکثر ہم نے سنا ہوگا ہارٹ اٹیک،
جی،
تو اسی طرح یہ اس کو بھی بولتے ہیں برین کا اٹیک.
اوکے،
برین میں اٹیک ہو گیا. اب اٹیک کیا چیز ہوتی ہے؟ جیسے برین میں 2-3 کنڈیشنز ہوتی ہیں، جیسے خون دماغ کو نہیں پہنچ رہا،
ٹھیک ہے،
اب وہ کوئی بھی وجہ ہو سکتی ہے کہ کوئی خون کی نالی میں آبسٹرکشن آ گئی،
ٹھیک ہے،
یا خون کی نالی آپ کی پھٹ گئی، تو اس کی وجہ سے جو خون رکا یا خون کی نالی پھٹی یا خون پھیل گیا، وہ ایریا دماغ کا جو بھی متاثر ہوا،
ٹھیک ہے.
اب دماغ جو ہوتا ہے پوری باڈی کو کنٹرول کر رہا ہوتا ہے، تو اب جیسے ہر دماغ کے اندر پوری باڈی کے اپنے اپنے ایریاز ہوتے ہیں، ہاتھ کا اپنا ایریا ہے، ٹانگ کا اپنا ایریا ہے، سیدھے ہاتھ کا الگ ہے، الٹے ہاتھ کا الگ ہے، تو جس ایریا کے اندر وہ بلیڈ ہوگا یا ہیمریج ہوگا یا کلاٹ بن چکا ہوگا یا اسٹروک ہو چکا ہوگا، تو وہ ایریا کام کرنا چھوڑ دے گا.
کلاٹنگ سے مراد ڈاکٹر صاحب اگر میں،
کلاٹ کا مطلب یہ ہوتا ہے جیسے خون کی نالی ہوتی ہے،
ٹھیک ہے.
اب یہ جن کا خون کولیسٹرول ہائی ہوتا ہے، چربی ہوتی ہے، پلاک ہوتا ہے، پلاک کہلاتے ہیں، خون کی نالی کے اندر کوئی آبسٹرکشن آ گئی،
ٹھیک ہے،
کوئی رکاوٹ
آ گئی.
اب یہ جیسے ایج کے ساتھ خون کی نالی کے اندر بھی ہوتا ہے، دوسرا یہ ہائی کولیسٹرول وغیرہ جن کا ریز ہوتا ہے اس کے اندر بھی یہ ہو جاتا ہے، تو خون کا رک جانا دماغ میں
ان کے گاڑا ہونے کی وجہ سے،
خون گاڑا ہونا از ڈفرینٹ اور خون کی نالی آبسٹرکٹ ہونا یا پلاک بن جانا یا رک جانا وہ الگ ہے،
ڈفرینٹ
ہے. تو اس وجہ سے دماغ کے جس ایریا کے اندر وہ ڈیمیج ہوا ہے، اب وہ ایریا ڈیفائن کرتے ہیں، جیسے سی ٹی اسکین ہوتا ہے یا ایم آر آئی ہوتا ہے، اس کے اندر پتہ چل جاتا ہے کہ بھائی یہ ایریا ڈیمیج ہوا ہے، کہ اب یہ ایریا آپ کے کام کر رہے ہیں یا نہیں کر رہے، اس میں اسپیچ بھی آپ کی ڈسٹرب ہو سکتی ہے. اس کا اسٹیٹسٹکس اگر آپ دیکھیں گے نا، تو اویئرنیس کے حوالے سے سالانہ 8 لاکھ پیشنٹ جو ہے نا نیو ایپیسوڈ ہوتے ہیں، ہر 4 سیکنڈ کے اندر ایک بندے کو
ہوتا ہے،
اور ہر 4 منٹ میں اسٹروک کی کمپلیکیشن کی وجہ سے ایک بندے کی ڈیتھ
ہو جاتی ہے.
اس میں سب سے ایک پازیٹیو چیز یہ ہے، جتنے بھی اسٹروک کے پیشنٹ ہیں یا جتنے بھی اسٹروک کے کیسز ہیں، 80% جو ہے نا پریونٹیبل ہے،
ٹھیک ہے.
پریونٹیبل سے مراد یہ جو لوگ ہر 4 منٹ میں مر رہے ہیں اسٹروک کی وجہ سے،
بچایا جاتا،
اگر ہم احتیاط کریں تو 80% پیشنٹ بچ سکتا
ہے اس سے، ٹھیک ہے.
میں ڈاکٹر ایڈ کر دوں، جیسے تھوڑے سے اسٹیٹسٹکس سلمان بھائی نے بتائے ہیں اور فالج کے حوالے سے بھی تذکرہ کیا ہے، میں سب سے پہلے تو فالج کو سمجھنے کی ضرورت ہے کہ فالج ہے کیا. بیسیکلی فالج جو ہے، جیسے آپ نے بتایا کہ دماغ کی بیماری ہے جو کہ یا تو رکت پھٹنے کی وجہ سے ہوتی ہے یا پھر کلاٹ وغیرہ یا خون جم جائے وہاں پہ تو اس کی وجہ سے ہوتی ہے. اب خون جمنے کی وجہ سے ہوتا کیا ہے کہ وہاں کی آکسیجن سپلائی جو ہے وہ ختم ہو جاتی ہے. جب آکسیجن سپلائی کسی بھی حصے کی اگر ختم ہو جاتی ہے ہماری باڈی کے اندر تو آکسیجن ہماری بہت زیادہ امپورٹنٹ چیز ہوتی ہے. اگر وہی ختم ہو گئی تو وہ ایریا آپ کا ڈیمیج ہونا شروع ہو جاتا ہے. اب وہ ایریا کسی بھی ایریا کو جیسے آپ نے مختلف جگہوں کی نشاندہی کی کہ کہاں پہ ڈیمیج کر سکتا ہے, آنکھ کو بھی ڈیمیج کر سکتا ہے, آپ کی ہیئرنگ کو بھی پرابلم کر سکتا ہے, آپ کی اسپیچ کو بھی پرابلم, وہ ڈیپینڈ کرتا ہے کون سا ایریا آپ کا انوالو کر رہا ہے. تو امپورٹنٹ یہ ہوتا ہے کہ جب وہ بلاک کرتا ہے تو وہاں کی آکسیجن اور بلڈ سپلائی آپ کی رک جاتی ہے. بلڈ کا کام بیسکلی آکسیجن پرووائڈ کرنا ہوتا ہے, وہ برین کو بھی آکسیجن پرووائڈ کروایا ہوتا ہے. جب وہ آکسیجن سپلائی رک جاتی ہے تو وہ ایریا کام کرنا ہی بند کر دیتا ہے, وہ وہاں پہ انفارکٹ بن جاتا ہے. تو اس میں جیسے ڈاکٹر صاحب نے بتایا یہ دنیا کے اندر اموات کی تیسری بڑی وجہ کاؤنٹ کی جاتی ہے کہ اتنی تیسری بڑی وجہ کاؤنٹ کی جاتی ہے, اور طویل المدت جس کو کہتے ہیں معذوری میں سب سے بڑی وجہ کاؤنٹ کی جاتی ہے. اتنی لمبی اس کے اندر معذوری ہو جاتی ہے انسان کی, کوئی بھی حصہ ڈیمیج ہو جاتا ہے, کوئی آنکھ یا کوئی ہاتھ کوئی پاؤں, بعض اوقات دونوں پاؤں ڈیمیج ہو جاتے ہیں,
کمپلیٹ بھی ہو سکتی ہے,
کمپلیٹ بھی ہو سکتی ہے. دیکھیں اس میں مختلف نام ہوتے ہیں نا, ہم ان کو ہیمی پلیجیا, کوڈر پلیجیا, اس طرح کے نام دیے جاتے ہیں ان کو, تو وہ ڈفرنٹ ڈیفائن کیا جاتا ہے کہ کون سا ایریا آپ کا کر رہا ہے. اب امپورٹ ہوتا کیا ہے اس کے اندر کہ جیسے میں نے بتایا کہ بلڈ سپلائی جو ہے آپ کی وہ رک گئی ہے اور آکسیجن نہیں مل رہا اس ایریے کو, تو اس ایریے کے اندر وہاں کی ڈیڈ ہونا شروع ہو جاتی ہے. اب وہ جب تک وہاں کی سپلائی کھلے گی نہیں, جب تک وہ ایریا ڈیمیج رہے گا اور وہ آہستہ آہستہ آپ کو پرابلم کرتا چلا جائے گا.
اس کے اگر ٹریٹمنٹ میں جتنی زیادہ ڈیلے ہوگا تو اس سے بھی یہ ہو سکتا ہے کہ پیرالائز زیادہ ہو سکتا ہے بندہ.
جی بالکل, اس کی دیکھیں پیرالائز زیادہ تو ایک ڈیمیج اگر جو ہو گیا ہے انیشلی, انفارچونیٹلی ہمارے یہاں جو ہے اس کو ڈائگنوسس جو ہے نا وہ بہت ڈیلے میں جاتا ہے آدمی,
ٹھیک ہے,
بہت دیر میں پہنچتا ہے, یعنی کہ آدمی ڈیمیج ہو چکا ہوتا ہے نا پھر پہنچ رہا ہوتا ہے, اس کے بعد پہنچ رہا ہوتا ہے انیشلی. یا تو اس میں ایک اسٹیج آتی ہے جس کو ہم ٹی آئی اے کہتے ہیں, اس میں یہ ہوتا ہے کہ فوراً سے پیشتر وہ آپ کو ایک جھٹکا سا لگتا ہے اور وہ کلاٹ بلاکیج کر کے نکل جاتا ہے. تو ایک ایریا جو ہوتا ہے وہ ہم کہتے ہیں ٹرانزینٹ اسکیمک اٹیک, بیسیکلی ٹی آئی اے کے نام سے کاؤنٹ کیا جاتا ہے وہ. تو اس میں یہی ہوتا ہے کہ اگر وہ فیس اس کو آ رہا ہے تو اس سے بہتر وہ بہت زیادہ اس پہ احتیاط کرے. اب اس فیس کی پہچان کیا ہوتی ہے کہ وہ فیس اس طرح آدمی پہچانتا ہے کہ جب آدمی کو وہ اٹیک ہوتا ہے تو بڑا سمپل سا ہوتا ہے کہ اس کی اسپیچ ڈسٹرب ہو جائے گی,
ٹھیک ہے,
فیس یعنی کہ منہ جو ہے اس کا وہ ڈیویشن ہو جائے گی, اس کی ٹیڑھا پن آ جائے گا, آنکھ تھوڑی سی لڈ جو ہے اس کی نیچے کی طرف گری ہوئی ہوگی, اور اس کی جو ہے کیا کہتے ہیں زبان جو ہے وہ لڑکھڑا رہی ہوگی,
ٹھیک
ہے نا. یہ اس کی انیشیل علامات ہوتی ہیں. اس کے بعد یہ ڈیولپ اگر ہو جاتے ہیں تو پھر یہی کنورٹ ہو جاتا ہے فیشل پیلسی, بیسیکلی اس کو آپ کہتے ہیں. تو یہ فیشل پیلسی میں کنورٹ ہو جاتا ہے. ٹی آئی اے کے اندر جو ہے نا یہ انیشیلی شروع میں ہو کے ختم ہو جاتا ہے, تو پھر یہ اس کے بعد یہ ڈیولپ نہیں ہو پاتا. اگر ایک دفعہ ڈیولپ ہو گیا جیسے میں نے علامت بتائیں گے, اپنا لڈ وغیرہ جو ہے وہ ڈراپ ہو گئی ہے یا آپ کی جو ٹنگ جو ہے وہ ڈسٹرب ہو گئی ہے,
ظاہر ہو گئی ہے,
ہاں, تو وہ آپ کا جو ہے بیسیکلی فیشل پیلسی کہلائے گا, یعنی کہ جس کو عام زبان میں کہتے ہیں لکوا
جس کو کہتے ہیں,
وہ بیسیکلی ہوتا ہے وہ ایک, اور ٹی آئی ایک الگ ہوتی ہے,
ٹھیک ہے.
تو اسی طرح جو ہے پھر آپ کا جو ڈیمیج ہوتا ہے ایریا, اگر فرض کریں جیسے سلمان بھائی نے بتایا کہ آپ کا فرنٹل ایریا آپ کا ڈیمیج ہو رہا ہے, آپ کا آئی کا ایریا, آپ کا نوز کا ایریا یا آپ کی ہیئرنگ کا ایریا جو ہے وہ ڈیمیج ہو رہا ہے, اسی حساب سے جو ہے پرابلم ہوتی ہے اس کے اندر. امپورٹنٹ اس میں چیز کیا ہوتی ہے, بالخصوص خاص طور پہ جو ڈائبٹک پیشنٹ ہوتے ہیں, ہائپرٹینسو پیشنٹ ہوتے ہیں اور اوبیز پیشنٹ ہوتے ہیں, موٹے مریض ہوتے ہیں, ان کو بہت زیادہ اس چیز پہ احتیاط کرنی چاہیے. اور ہمارا جو آج کل وے آف اسٹائل ہے, لیونگ اسٹائل ہے, وہ بھی بہت زیادہ اس کی طرف انڈیکیشن کرتا ہے کہ بھئی یہ چیزیں آپ کو احتیاط کرنی ہے, کیونکہ لیک آف ایکسرسائز بہت زیادہ ہے ہمارے یہاں, ڈائٹری پیٹرن جو ہے وہ بہت زیادہ اس
قسم فوڈ کنزمپشن جو ہے ایگزیکٹلی فوڈ وغیرہ کا استعمال بہت زیادہ ہے,
بالکل اسی وجہ سے. تو پھر اصل میں ہوتا کیا ہے کہ سیکنڈری ٹو ڈیزیز ہو رہا ہے. آپ کو اگر کوئی ڈیزیز ہے تو اس میں بہت زیادہ چانسز ہوتے ہیں آپ کے یہ پرابلم ہونے کے, بالخصوص جو ہمارے یہاں بہت کامن ڈیزیز ہوتی ہے, ہائپر ٹینشن ہوتی ہے, بلڈ پریشر ہوتی ہے, وہ جو ہے اس کے اندر یہ بہت زیادہ کامن ہوتی ہے اور اس میں یہ چیزیں ہوتی ہیں.
یہ جو
سٹروک ہوتا ہے اٹسل خود بذات خود دماغ کے اندر بہت ساری کوئی ریئر کنڈیشن ہے ان کے اندر یہ ہو رہا ہوتا ہے. ادر وائز جیسے بھی آپ نے بتایا کہ یہ دوسری بیماریوں کی کمپلیکیشن ہو جاتی ہے. اب جیسے ڈائبٹک ہے, بلڈ پریشر ہے, جن کا لپڈ پروفائل ڈسٹرب ہے, اوبیسٹی ہو گئے. اب یہ کون کون سے مریض ہیں جو جن کو ہم بولیں گے, جیسے اگر کوئی ڈائگنوسڈ ہے وتھ ہائپر ٹینشن اور ڈائگنوز اس کو ڈائبٹک بھی ہے, اب یہ ان کو رسک فیکٹر کتنے سال بعد ہے؟ جیسے اگر لیٹ سپوز کہ اگر ایک سال سے ڈائبٹک بھی ہے اور ایک سال سے ہائپر ٹینسو بھی ہے, تو ان کو کیا کیا احتیاطیں کرنی ہے, کس طرح سے اپنے آپ کو لے کے چلنا ہے اور ان کے ڈیولپ ہونے کا رسک کتنا ہے؟
اچھا, اس میں تو یہ ایک چیز تو بننی چینل کے ناظرین کو کلیئر ہونی چاہیے کہ ضروری نہیں ہے کہ ڈائبٹک اور ہائپر ٹینشن پیشنٹ کو ہی یہ ہو.
موسٹ کامنلی جو ہم
زیادہ تر جو ہے ان کی انوالومنٹ بہت, مطلب یہ خطرات میں بہت زیادہ ہوتے ہیں. ورنہ عمومی طور پہ بچوں میں بھی یہ چیز دیکھی جاتی ہے, اس میں بھی یہ پرابلم,
اس میں تو اینیورزم وغیرہ کنجنائٹل میں آ جاتا ہے
بالکل. وہ
جو بڑی ایج کے اندر 40 سے 50 سال کی عمر کے جو پیشنٹ ہیں, ان کی جو ہسٹری لیتے ہیں موسٹ کامنلی وہ یہ لپڈ پروفائل ڈسٹرب ہے, یہ ڈائبٹک ہے, یہ ہائپر ٹینسو ہے. ہائپر ٹینشن بھی انکنٹرولڈ,
جی
ایون کہ کنٹرولڈ ہائپر ٹینشن ہے, کنٹرول ڈائبٹک, اس کے اندر بھی چانسز ہوتا ہے یہ ڈیولپ ہونے کا, جسٹ لائک کہ وہ ہارٹ اٹیک کا بھی رسک ہوتا ہے, تو سیم لائک وہ بھی ہو رہا ہوتا ہے.
بالکل. اب اس میں جیسے آپ نے ہائپر ٹینشن کی مثال دی, تو ہائپر ٹینشن انکنٹرول ہائپر ٹینشن کے حوالے سے اگر آپ بات کریں گے, تو اس کے اندر جیسے دو ٹائپ کے بیسیکلی اسٹروک ہوتے ہیں, ایک اسکیمک اسٹروک ہوتا ہے اور ایک ہیمورجک اسٹروک ہوتا ہے. اسکیمک اسٹروک وہی ہوتا ہے جیسے آپ کو کسی ایریا میں جا کے اس کو بلاک کر دیا اور وہاں پہ آکسیجن سپلائی ڈیمیج ہو گئی اور وہ ایریا ڈیڈ ہو گیا, تو وہ اسکیمیا ڈیولپ ہو جاتا ہے, تو وہ اسکیمک اسٹروک کہلاتا ہے. اور ہیمورجک اسٹروک یہ ہوتا ہے کہ کوئی آپ کے اندر رپچر ہو گئی, موسٹ لائکلی ہائپر ٹینشن کے اندر یا انکنٹرول ہائپر ٹینشن کے
تقریباً مطلب
پھٹ جاتی ہے,
پھٹ
جاتی ہے, اندر خون کی نالی پھٹ
گئی.
یہ جملہ استعمال کیا جاتا ہے کہ یا خون جم گیا تھا, دماغ کے اندر خون جم گیا تھا, یہ عام جملہ استعمال کیا جاتا ہے. تو وہ ہوتا یہی کہ ہیموریجک اسٹروک ہوتا ہے بیسیکلی, کہ اندر کی نالی جو ہے وہ بلڈ پریشر کی وجہ سے بہت زیادہ, اتنا بلڈ پریشر آپ کا ریز کر جاتا ہے, ہائی ہو جاتا ہے, کہ وہ پھٹ جاتی ہے اور پھر اس کی وجہ سے وہ اسٹروک ڈیولپ ہو جاتا ہے. یہ بیسیکلی پرابلم.
اس میں ایسا بھی عموماً ہوتا ہے کہ جو ہائپر ٹینسو مریض ہوتے ہیں, اب بلڈ پریشر تو کانسٹنٹ ویریبل نہیں ہے,
صحیح ہے,
مطلب یہ ہر وقت ایک ہی نہیں رہتا, یہ ویریبل رہتا ہے, ہر وقت چینج ہوتا رہتا ہے. عمومی طور پہ ہائپر ٹینسو پیشنٹ جب دوائیں اسکپ کر دیتے ہیں یا ڈوز مس کر دیتے ہیں یا کنٹرول بلڈ پریشر نہیں رہ رہا ہوتا, احتیاطیں نہیں کر رہے ہوتے, تو یہ انڈرسٹوڈ سی بات ہے, خون کی نالی اس کا سائز چھوٹا ہے, اس میں جتنا پریشر آپ بڑھ جائے گا وہ بلیڈ کر جائے گی یا رپچر کر جائے گی. وہ مدنی چینل کے ناظرین جن کو بلڈ پریشر کے معاملات ہیں, ان کو اپنے احتیاط ہے جو ہے نا اس حوالے سے.
اس میں جن کو بھی خدا نخواستہ بلڈ پریشر یا شوگر کے معاملات ہیں, عمومی طور پہ دیکھنے میں یہ آتا ہے کہ وہ کوتاہی بہت لیتے ہیں, کرتے ہیں اس چیز کے دوائیاں وغیرہ لینے کے اندر, ڈوز پراپر نہیں لیتے, مس کر دیتے ہیں, اس پہ بڑا نقصان اٹھانا پڑتا ہے ہم کو. تو جو بھی آپ کا ایسا کوئی پرابلم ہے, خدا نخواستہ بلڈ پریشر یا شوگر کی آپ کو کوئی تکلیف ہے, تو کوشش کریں جو بھی آپ کے ڈاکٹر ہیں, دوا جو آپ کو تجویز کی گئی ہے اور جس انداز میں کی گئی ہے اس کو پراپر طریقے سے یوز کریں گے, تو انشاءاللہ اس مہلک مسئلے سے آپ انشاءاللہ
دوا کے ساتھ ساتھ میں غذا پہ بھی اگر کنٹرول.
جی بالکل, وہ تو
آئلی فرائیڈ چیزیں جو کھاتے ہیں تو یہ بھی ایک اس کی وجہ بن سکتا ہے.
جی بالکل, وہ دیکھیں بیماری سے ہٹ کر, بیماری میں تو ان کو پرہیز تو بتایا ہوگا ڈاکٹر صاحب نے, دیکھا نا بلڈ پریشر ہوگا اس کے حوالے سے جو بھی پرہیز ہوگا ڈاکٹر صاحب نے بتایا ہوگا, کولیسٹرول وغیرہ چیک کیا ہوگا اس کے حساب سے پرہیز بتایا ہوگا, نارمل تو یہ پرہیز بتایا ہوگا. ایک نارمل انسان کو بھی, جو ایک نارمل ہے جس کو یہ بیماری نہیں ہے, اس کو بھی اپنا لائف سٹائل کے اندر اس قسم کی چیزوں سے پرہیز کرنا چاہیے, لیکن اگر استعمال کرتے ہیں تو کم از کم یوٹیلائز ضرور کرے, یعنی ایکسرسائز کو اپنا حصہ بنائے.
کہتے ہیں نا کہ علاج سے احتیاط.
بالکل بالکل,
پریونٹیو آپ کیئر کریں گے اپنی پہلے ہی اس مرض کے آنے سے پہلے,
جی
وہ زیادہ بہتر ہے.
بالکل صحیح کہہ رہے ہیں آپ.
تو اس میں یوں سمجھ لیں کہ یہ جو اسٹروک جس کے اوپر ابھی ہم ڈسکس کر رہے ہیں, یہ صحیح معنی میں کمپلیکیشن ہے.
ٹھیک ہے,
کس چیز کی؟ آپ کا ہائی کولیسٹرول,
ٹھیک ہے,
ڈائبٹک اور بلڈ پریشر,
مطلب اس کے پیچھے وجوہات ہیں.
یہ تین
چیزیں سے نہیں آتی,
یہ موٹی موٹی سی بھی بولی ہیں کہ یہ موسٹ کامن
ہاسپٹل
میں آپ دیکھیں گے 100 میں سے 80% 95% جو پیشنٹ 80-95% پیشنٹ اسی ہسٹری کے ساتھ آ رہے ہیں. لپڈ پروفائل آپ کا ڈی رینج ہے, یعنی لپڈ پروفائل بڑا ہوا آپ کا جو لیڈ کرتا ہے اسکیمک اسٹروک کے اوپر, پھر ان کا کولیسٹرول بھی, کولیسٹرول کے ساتھ یہ بلڈ پریشر.
لپڈ پروفائل کچھ کوئی ٹیسٹ وغیرہ ہے اس کی کچھ टर्म्स अगर बताएं।
देखिए ये लिपिड प्रोफाइल एक टेस्ट का नाम है, इसके अंदर अगर आप टेस्ट करवाते हैं तो आपके खून के अंदर चर्बी कितनी है वो सारे डेटा आपको मिल जाता है। अब वो चर्बी अगर आपकी ज्यादा है तो आप डॉक्टर से रब्ता करके इसकी मेडिसिन आती है वो मैनेज हो जाती है। इसको कंट्रोल करने के लिए
याद आया कि अमीर अल सुन्नत भी फरमाते हैं कि हर 6 माह में या साल में एक दफा अपना लिपिड प्रोफाइल टेस्ट करा लेना चाहिए ताकि आपको अंदाजा हो कि आपके अंदर कोई बीमारी तो डेवलप नहीं हो रही। तो ये बिल्कुल एक मदनी फूल है और हमें इसकी पाबंदी करनी चाहिए जिस तरह से हम दीगर मामला को अपने रूटीन में लेते हैं।
जो लिपिड पेट का कुफले मदीना है अमीर अल सुन्नत का किताब,
बिल्कुल बिल्कुल,
उसके अंदर सारी एहतियातें भी लिखी हुई हैं और ये टेस्ट भी मेंशन किए हुए हैं। उस पेट के कुफले मदीना को जो भी पढ़ेगा पढ़ने के बाद अगर उसको फॉलो करे तो मोस्ट लाइकली चांसेस है कि इस चीज ये मेन बीमारी इससे बचाव मुमकिन है।
अच्छा हमारे पास कुछ कॉल्स हैं, अगर मैं कॉल्स दे दी जाए।
जी मैं कराची से बोल रहा हूँ। मैं डॉक्टर साहब से ये पूछना चाहता हूँ कि एक मेरा कजन है उसका बेटा है, उसको फालेज का मसला हुआ है तो उसके बारे में पूछना चाहता हूँ कि उसकी उम्र है तकरीबन 28 साल, तो फालेज का अटैक हुआ था और उसकी आंखों की रोशनी भी चली गई है। डॉक्टर बोलते हैं ये मेडिसिन इस्तेमाल करो तो रोशनी भी वापस आ जाएगी, तो अभी उसकी रोशनी वापस नहीं आई, मेडिसिन तो इस्तेमाल कर रहे हैं, कह रहे हैं डॉक्टर 3 माह तक इस्तेमाल करो।
ठीक, दूसरी कॉल दे।
मेरा नाम हाफिज तारिक महमूद है, मैं बखर से बात कर रहा हूँ। सर मेरी कमर में थोड़ा सा दर्द तकलीफ था ऐसे जो 1.5 साल में पहले गिर गया था, उसके बाद मैंने काफी मेडिसिन भी खाई है लेकिन अभी इफाका नहीं हुआ क्योंकि ये थोड़ा सा अब तो मेरी थोड़ी सी मैं चलता हूँ तो 1 किलोमीटर चलता हूँ तो मुझे बैठना पड़ता है फिर आगे चलना पड़ता है, इसकी वजह से ना मेरे जो है ना टांग के पट्ठों में खिंचाव आ गया। कोई इसके लिए आप तशीस मुझे बता दें तो आपकी मेहरबानी होगी।
थर्ड कॉल भी दे दें।
सर मेरी तबीयत खराब रहती है, मैदे की मुझे प्रॉब्लम है और गैस की।
ओके, फर्स्ट कॉलर अगर हम उसका जवाब देते हैं।
डॉक्टर साहब जो पहले कॉलर है इनको फालिज है, 28 साल की उम्र है और ब्लाइंडनेस भी हो गई है, मुमकिन है जो इनका ब्लीड हुआ है हेमरेज इन्फार्क्ट हुआ होगा वो ऑक्सीपिटल एरिया में होगा।
इन्होंने कॉज नहीं बताया कि आया वो डायबिटिक तो नहीं है या हाइपरटेंशन तो नहीं है, क्या रीजन क्या है,
रूल आउट ना कराओ लेकिन जो सिम्टम जो मिल रहे हैं
इसमें जो है उन्होंने जो बेसिकली मालूमात की हैं इसमें इनके लिए ये है कि थोड़ा सा इनको टाइम देना पड़ेगा क्योंकि ये थोड़ा सा टाइम मांगती है चीज़, ट्रीटमेंट में बहुत सब्र और टाइम की जरूरत होती है, बहुत लॉन्ग ड्यूरेशन ट्रीटमेंट चला जाता है बाजों का, जैसे 3 महीने का हो सकता है 3 महीने से आगे भी जा सकता है। ये तो एक टाइम दिया है उन्होंने 3 महीने का कि एक जहन बन जाए मरीज का कि यार मैंने 3 महीने खानी होती है तो हो सकता है उससे आगे भी चले जाए, तो उसमें टाइम पीरियड होगा जो भी डॉक्टर साहब ने तशखीस की होगी उस हिसाब से यकीनन जो भी अगर सिर्फ इनकी आईज का प्रॉब्लम हुआ है तो वो अद्वियात वगैरह से उमूमन अल्लाह ने चाहा तो इंशाल्लाह से जल्द बेहतर हो जाएगा, लेकिन डॉक्टर साहब को फॉलो जरूर करना है। होता यह है कि लोग फॉलो करना छोड़ देते हैं और फिर वो यही है कि मैंने किसी को कुछ कह दिया वो वहाँ चला गया, वो किसी के पास चला गया, वो इधर उधर के भटक
वाले के पास चला गया, ये किस्म के मामला भी होते हैं।
हाँ, इसके अंदर ये बड़े मसाइल होते हैं। 2 डॉक्टर को कंसल्ट करना पड़ेगा, एक न्यूरोलॉजिस्ट को
जी
जो इनके स्ट्रोक के मामले को देखेगा और दूसरा आई स्पेशलिस्ट
को।
दोनों दूसरे कॉल और डॉक्टर साहब ये बैक पेन है कम ओवर 1.5 साल से चल फिर नहीं पा रहे, फॉल की हिस्ट्री भी आ रही है, मुमकिन है कि वो L4-L5 डिस्टर्ब हुआ,
ट्रॉमा की हिस्ट्री है बेसिकली इनको और वॉक करने के कार्यक्रम में लॉन्ग ड्यूरेशन में तकरीबन 1 किलोमीटर वॉक करते हैं तो इनको बैठना पड़ जाता है, तो मोस्ट लाइकली हो सकता है कि 2 पॉसिबिलिटीज हैं अगर ये एक्सरे वगैरह करवाएं अपना
एक्सरे करा लें
और अगर एक्सरे में कोई ऐसी फाइंडिंग नहीं आती है और इनकी एग्जामिनेशन की कोई फाइंडिंग ऐसी मिल जाती है कि मे बी पॉसिबल इनको MRI की जरूरत पड़ जाए ताकि देखेंगे कोई एक कोई प्रॉब्लम तो नहीं है, क्योंकि वो जो वर्टिब्रा आ रहा है हमारा बैक का एरिया जो आ रहा है वहां से हमारा तमाम जो सिस्टम है वहीं से चल रहा होता है, पूरी की पूरी असाब वहीं से गुजर रहा होता है।
बताएंगे पांव में पट्टी खिंचाव,
बिल्कुल, तो ये बाजुकत क्या होता है कि मस्कुलर स्पाज्म होता है, पट्टों का खिंचाव होता है कमर की वजह से, जिसकी वजह से जो है ना वो आपकी स्ट्रेटनिंग हो जाती है। बेसिकली नॉर्मली जो हमारी स्पाइन होती है वो थोड़ी सी कर्व में होती है, इस तरह कर्व में होती है, ठीक है, लेकिन जब स्पाज्म होता है तो वो ऐसी स्ट्रेट हो जाती है, तो जिसकी वजह से बाजुकत दबाव पड़ रहा होता है, आपके
खिंचाव पैदा होता है
जी, तो दबाव पड़ रहा होता है तो उसकी वजह से भी हो सकता है। दूसरा जैसे सलमान भाई ने अर्ज की कि L4-L5 के ऊपर कोई कंप्रेशन हो सकती है,
पास की जो हिस्ट्री होगी ना वो एक्यूट होगी 3 माह से 6 माह, अब ये जो ये 1.5 साल बता रहे हैं तो ये क्रॉनिक हो चुका है, तो उनको तो MRI लाजमी करा लेना।
नहीं बिल्कुल, वो अगला स्टेप यही है कि उन्होंने एक्सरे करवा के फिर MRI करवाए, इनिशियली एक्सरे करवाएं या डायरेक्ट MRI करवाए,
ऑर्थोपेडिक
से रिव्यू करवा ले, इंशाल्लाह मसले का हल निकल आएगा। कोई इतना
डॉक्टर साहब पेट और गैस,
पेट में दर्द है और गैस, इनका तो वही है मामला जैसे आपने अर्ज किया कि पेट का कुफले मदीना की बात की थी, अगर वो रिसाले का मुताला कर लेंगे तो इंशाल्लाह बहुत ज्यादा फायदा होगा। हमारी तरफ से ये है कि जस्ट अगर ये सिंपल वॉक कर ले, कम से कम डबल 12 मिनट वॉक कर ले, रोजाना की रूटीन बना ले, तो इससे इनके इस मसले का हल
रोजाना तकरीबन आधा घंटा
कम मुस्तकिल वॉक अपने लिए। बाद लोग ये कहते हैं कि हम तो सारे दिन वॉक करते हैं,
यही बोलते ना, ये कहते हैं खड़े रहते हैं, काम करते रहते हैं, क्या ये वॉक है?
नहीं, ये काउंट नहीं करता हूँ, तो बाइक से उतर के गाड़ी से उतर के तकरीबन मुझे जो है वो सीढ़ियां चढ़ना और ये तमाम मामला, इसको भी ये वॉक में काउंट करते हैं?
नहीं, ऐसे ही होता है। जैसे आप फर्ज करेंगे किसी बड़ी एनवायरमेंट के अंदर काम कर रहा है, कोई इंडस्ट्री के अंदर काम कर रहा है, डॉक्टर साहब मैं तो इस ऑफिस से उठ के उस ऑफिस तक चले जाता हूँ, उस ऑफिस से उस ऑफिस तक चले जाता हूँ, सारे दिन इसी तरह चक्कर लगता रहता है, तो मैं उनसे ये कहता हूँ कि भाई इस ऑफिस से उठ के आप उस ऑफिस में गए तो आप वहाँ पे रुके होंगे, बैठे होंगे, तो वॉक तो नहीं हुई ना आपकी, तो अपने लिए वॉक करें। मतलब सिंपल सा है कि मैंने सिर्फ अपने लिए टाइम देना है, अपने लिए वॉक करनी है, जो मैंने डबल 12 मिनट लगाने हैं या आधा घंटा लगाना है, अपनी जात के लिए लगाना है, तो वो वॉक करेंगे। पानी का इस्तेमाल ज्यादा करें, बादी अशिया का खाना पीना बंद कर दें, स्पाइसी चीजों का खाना पीना बंद कर दें, इनके ये मैदे के और गैस के मसाइल इंशाल्लाह जल्द बेहतर हो जाएंगे। बाकी अदवियात अवेलेबल है, डॉक्टर साहब से मशवरा करके अदवियात
वगैरह के मसाइल होते हैं तो कोल्ड ड्रिंक का इस्तेमाल बहुत करते हैं, उनका कहना ये होता है कि इससे जो है हमें वो प्रॉब्लम सॉल्व होता है, तो क्या
कोल्ड ड्रिंक तो ये मजीद एग्रेवेट कर देती है, खराब कर देती है।
अच्छा,
वो असल
लंबा
असल में
एक पूरा चैप्टर है ये, अच्छा इसको हम डिस्कस करेंगे
ना। नहीं, वो इसमें बस एक छोटा सा ये ना कि लोगों का जहन ये होता है कि वो कोल्ड ड्रिंक पीने से जो डकार आ जाती है उससे गैस वगैरह जो है ना वो खराब हो जाता है, वो डकार बेसिकली गैस की नहीं आती है डॉक्टर, वो तो सोडा वगैरह जो उसके अंदर मिला हुआ होता है वो उसकी वजह से
दिल को बहलाने के लिए होती है,
बस और कोई रीजन नहीं होता है। लेकिन वो जैसे डॉक्टर साहब ने बताया वो मजीद एग्रीवेट करेगी उसको और बढ़ाएगी,
और ज्यादा
बेहतर है कि अवॉइड करें, उसके अपने नुकसान आते हैं।
अच्छा डॉक्टर साहब ये बताइएगा कि हमारे माशरे में सब खवातीन में ये स्ट्रोक की तादाद कुछ ज्यादा मुझे ऐसा फील होता है जो सुनने में आता है, तो इसकी क्या वजह हो सकती है? क्या खवातीन का घर के कामकाज के मामला ना करना या बैठे रहना ज्यादा, तो क्या इसकी वजूहत हो सकती है?
स्टैटिस्टिकली देखा जाए ना तो फीमेल में कम है,
कम
मेल्स में ज्यादा, मर्दों में ज्यादा है, औरतों में कम है।
ठीक है,
और अगर औरतों में मिलती भी है तो उनके अंदर डेफिनेटली वो ब्लड प्रेशर की हिस्ट्री मिलती है और वजन ज्यादा हो रहा है, मोस्ट कॉमनली यही है कि वजन आपका कंट्रोल नहीं है, कोलेस्ट्रॉल भी आपका डिस्टर्ब है, कोलेस्ट्रॉल अगर आप चेक ही नहीं करा रहे तो वो हाई साइड के ऊपर गया हुआ है और आपका ब्लड प्रेशर भी कंट्रोल नहीं है। फीमेल जो होते हैं वो अमूमी तौर पर ही है, तो दूसरी चीज ये होती है जिनका ब्लड प्रेशर वेरी कर रहा होता है या अनकंट्रोल नहीं होता या जो डायग्नोज होता है हाइपरटेंसिव पेशेंट, कोई भी मेहनत कश वाला काम जैसे बहुत जोर की उल्टी करी या बहुत जोर से उल्टी आई, बहुत प्रोलॉन्ग कफिंग की या फिर उसके बाद किसी तरह का वजन उठाए, जितनी चीज प्रेशर आता है आपके सर पे या उस चीज पे, तो वो ब्लड प्रेशर शूट कर जाता है,
शूट करता है,
जब वो शूट कर जाता है तो वो रप्चर करने का रिस्क पे आ जाता है। कि एहतियात सब यही बनेंगी कि आपके जो ब्लड प्रेशर है, शुगर है, कोलेस्ट्रॉल है, ये तीन मेन चीजें अगर आप इनको कंट्रोल कर लेंगे तो आप इन तीन की जो कॉम्प्लिकेशन है,
ठीक है,
स्ट्रोक, अब स्ट्रोक हो जाने के बाद अगर आपका स्ट्रोक अगर जो राइट साइडेड है, लेफ्ट साइड ब्रेन के अंदर अगर आपका स्ट्रोक हो गया,
ठीक है,
तो अगर ये मेजर एरिया को ब्लीड कर गया या अफेक्ट कर गया तो सीधा हाथ या सीधी टांग आपकी दोनों पैरालाइज हो सकती है।
ठीक है,
अब इसकी जो ट्रीटमेंट है इसकी ट्रीटमेंट भी कंजर्वेटिव होती है, प्रोफाइलेक्टिक मैनेजमेंट ही होती है, कोई डायग्नोस्टिक ट्रीटमेंट नहीं होती है कि मतलब इसका आप ये हो चुका है। इसमें भी ये होता है कि आपको मजीद ब्लड प्रेशर को मजीद कंट्रोल करना है, शुगर को भी आपको दोबारा कंट्रोल करना है। अगर ये हो भी जाता है तो उसके बाद अगेन अब चूंकि दिमाग तो ऐसा एरिया है कि वो रीजनरेट नहीं
रीजनरेट
वो अब डैमेज हो गया, मीन्स इट इज डैमेज
कॉज देते हैं।
ठीक है,
सदर अत्तारी महमूदाबाद से बात कर रहा हूँ। मेरे आज अच्छा मौजूद चल रहा है मरीज का, मालूम ये करना था ट्राइजर्मिनियल न्यूरोलॉजिया ये क्या चीज है, इसका इलाज क्या है, थोड़ा सा बता दें।
दूसरी बात बताए
डॉक्टर साहब, खाली वजन का तरीका कार बता दें। मेरा नाम आजी शाह लियारी आगरा था।
फालिज से बचने का तरीका,
ठीक है इंशाल्लाह।
सर ये पूछना है कि मेरे वालद साहब को भी फालज है, फालज का मौजू लगा हुआ है तो दाई साइड का, दाया बाजू और दाई टांग का, वो चल नहीं सकते, दवाई ले रहे हैं लेकिन कोई इम्प्रूवमेंट नहीं है। उम्र 85 साल है।
85। अच्छा भाई, ये जो कॉलर ने अभी कॉल किया, मैं इसी तरफ ही आना चाह रहा था। ये देखें, अगर वंश आपको फालिज हो चुका है, अब इनका राइट साइड भी काम नहीं कर रही और सीधा हाथ भी काम नहीं कर रहा, तो इसके बाद भी ना एहतियात अब यही होनी है,
ठीक है,
कि ब्लड प्रेशर कंट्रोल करना
है, ठीक है,
शुगर है शुगर कंट्रोल करनी है, कोलेस्ट्रॉल हाई है तो कोलेस्ट्रॉल हाई करना है,
ठीक है।
अब आपके यूं देखेंगे, पहले भी आप एहतियात कर सकते थे, अब आप पैरालाइज्ड हो,
पैरालाइज होने के बाद भी आपने,
पैरालाइज होने का अब यूं एहतियातें बोली जाती हैं कि रिकरेंट स्ट्रोक ना हो जाए। रिकरेंट
दोबारा से
मतलब कि आप एक रिस्क के ऊपर हैं, अब दोबारा किसी और एरिया में स्ट्रोक ना हो जाए।
बिल्कुल।
अभी कुछ लोगों के अंदर तो ये सिर्फ एक सीधा हाथ और सीधा पांव डैमेज होता है, कुछ लोगों का एरिया ऐसा भी होता है जो बोलने की कैपेसिटी, जो बोलने वाले एरिया है वो डिस्टर्ब हो जाए,
डिस्टर्ब हो जाता
है, वो बोल नहीं सकते, कोई याददाश्त कुछ लोगों की डिस्टर्ब हो जाती है, मेमोरी जो होता है रीसेंट मेमोरी पास्ट मेमोरी दोनों डिस्टर्ब होना शुरू हो जाती है,
या पार्शियल ब्लाइंडनेस भी हो सकती है।
समझाने की मकसद सिर्फ यही है कि अगर ये हो गया स्ट्रोक वंस, इसके बाद भी हुए एहतियात आपने करनी है, तो इससे बेहतर कि हम पहले वो
पहले कर लें।
एहतियातों के साथ साथ जैसे अभी ये थोड़ा सा इनकी कॉल से अंदाजा हुआ कि ये थोड़ा सा परेशान है कि रिजल्ट नहीं आ रहा है इनका, जैसे हमने पहले अर्ज किया था कि इसमें थोड़ा सबर करना पड़ता है, लॉन्ग टाइम इनका जो है काम होता है। डॉक्टर साहब ने जैसे बताया कि ट्रीटमेंट जो है वो सिम्टोमेटिकली चलेगी, ब्लड प्रेशर होगा तो उसको कंट्रोल करेंगे, शुगर होगा तो उसको कंट्रोल करेंगे, लेकिन साथ साथ जो फिजियोथेरेपी है जो डॉक्टर साहब ने उनको जो वो साथ साथ कंटिन्यू चलती रहेगी इनकी, लेकिन इसमें थोड़ा सा सबर करना पड़ता है, महीनों लगते हैं इसको रिकवर करने में, महीनों लग जाते हैं।
सब इसकी वजह, इसके लिए तो रिहैबिलिटेशन सेंटर बने।
बिल्कुल बिल्कुल।
एक तो फिजियोथेरेपी प्रॉपर नहीं होती और फ्रीक्वेंट लेनी होती
जी।
फ्रीक्वेंट फिजियोथेरेपी में ये चार होते हैं कि जल्दी रिजल्ट आ जाए।
बिल्कुल।
फिजियोथेरेपी सर इसका रिजल्ट आता है 6 माह, कम अज कम 6 माह।
ओके।
मुस्तकिल हो रही हो तो आपका सुन समझो मसल वेस्टिंग हो रही होती है, मसल्स के अंदर पावर नहीं आ रही है, मसल वेस्टिंग आ रही होगी तो वो फिजियोथेरेपी जितनी होती चली जाएगी, उस फिजियोथेरेपी के से थोड़ी सी मोटर पावर जो होती है आपके मसल्स के अंदर वो आना शुरू हो जाती है, लेकिन ये बहुत लंबा प्रोसेस है, जल्दी से रिजल्ट नहीं आता। इसमें फैमिली सपोर्ट वेरी इंपॉर्टेंट,
बहुत ज्यादा इंपॉर्टेंट है, बहुत ज्यादा इंपॉर्टेंट,
घर वालों की सपोर्ट बहुत इंपॉर्टेंट होती है। अगर घर का एक बंदा का फालिज में आ गया, पैरालाइज हो गया, बेड रिडन हो गया, तो अब इसमें फैमिली सपोर्ट का बहुत बड़ा रोल है,
मतलब मोरली उसको सपोर्ट देना,
साइकोलॉजिकली मोरली
फिजिकली भी आपको सपोर्ट देनी पड़ेगी, क्योंकि उस पेशेंट की जब तक आप घर में केयर नहीं कर सकेंगे तो बाकी चीजें तो आपने गोलियां उठा के खिला दी उसको, लेकिन इम्पोर्टेंट चीज ये है कि आप उसकी प्रॉपरली पोजीशनिंग चेंज करते रहे,
ठीक है,
तो अदरवाइज आप
ऑलरेडी उसके जो मसल्स हैं वो जाम हो चुके हैं,
मसल्स तो जाम हुए हैं लेकिन वो एक ही अगर पोजीशन में मरीज लेटा रहेगा तो जो उसके प्रेशर एरियाज होते हैं जैसे हील्स है, ये आपके बैक का एरिया है, यहाँ पे आपके जख्म बन जाते हैं लेटने की वजह से, तो फिर वो एक अलग कॉम्प्लिकेशन डेवलप हो जाती है। तो अक्सर देखा ये गया है कि स्ट्रोक के जिस किस्म के पेशेंट्स होते हैं उनके अंदर ये निग्लिजेंस हो जाती है घर वालों की तरफ से कि वो उसको प्रॉपरली जो है ना प्रॉपअप नहीं कर पाते,
ऐसे तक तो घर वाले करते हैं लेकिन आफ्टर सम ड्यूरेशन जो है ना वो घर वाले थोड़े लापरवाह हो जाते हैं
जी।
वो मरीज लेटा है तो बेचारा लेटा हुआ, ऐसे भी उसको वक्त पे दवा मिल रही है, उसके अलावा
अब उसमें स्ट्रोक तो अपने टाइम से जाएगा, अब प्रॉब्लम क्या होती है कि उस स्ट्रोक की वजह से उसको बेडसोर डेवलप हो गया, बेडसोर की वजह से उसको इन्फेक्शन डेवलप हो गया, इन्फेक्शन की वजह से उसका जो है फिर तमाम मामला डिस्टर्ब हो गया, अब ट्रीटमेंट आप इन्फेक्शन का करने शुरू कर देते हैं जिसकी वजह से उसके लिए लाइफ थ्रेटनिंग का मामला खड़े हो जाते हैं, बड़े मसाइल खड़े हो जाते हैं। ऐसे कई केसेस हमने देखे हैं जो बेडसोर की वजह से उनका तमाम के तमाम मामला खराब हुए, टीएलसी काउंट बहुत ज्यादा बढ़ गया, वो शुरू में तो खुद थोड़ा सा खुशी करते रहते हैं हिसाब किताब के, कोई ट्यूब वगैरह लगा दी, कोई दवा वगैरह लगा दी, कुछ कर दिया
वगैरह के मामला भी हो जाते हैं।
इम्पोर्टेंट वही चीज आती है ना, कवरिंग आप कितना आप पेशेंट के साथ केयर कर सकते हैं, उसको आप
डॉक्टर को मुकम्मल तवज्जो मांगता है,
बहुत ज्यादा तवज्जो मांगता है कि आप आपकी जरा सी बेतवज्जी जो है ना उस पेशेंट के लिए मजीद मसाइल खड़ा कर सकती है। तो अगर उसको खुदा ना खास्ता घर में किसी को ये प्रॉब्लम हो जाती है तो घर वालों की बहुत बड़ी जिम्मेदारी बनती है कि अगर वो उसको केयर करेंगे सही तरीके से तो बाकी दूसरे मामला से भी इंशाल्लाह उनको बहुत बचत हो जाएगी।
इसमें एक चीज और ये भी अर्सन है, मिथ्स होती हैं, कुछ टोटके वगैरह होते हैं कि मैं ये वाला तेल लगा लूं तो फालिज का तो आप कोई सा भी तेल लगा लें, बहुत सारे तेलों के मैंने भी नाम सुने हुए, इन प्रैक्टिस भी देखा हुआ है, इनका कोई इतना अच्छा रिजल्ट
नहीं। ये भी सुना है, अगर मैं इसको डिफाइन कर दूं कि ये अवामी तासुर है तो, और हम जिस फोरम पे बैठे हैं यहाँ पे मैं अवामी तासुर के बारे में तफसील से बात करके अगर हम उसकी अगर पॉजिटिविटी है नेगेटिविटी है जो भी उसको डिस्कस करें तो ज्यादा बेहतर है। कुछ लोग कहते हैं कि कबूतर का खून भी कहते हैं,
ये अमीर अल सुन्नत में इस पर तवज्जो दिलाई थी कि खून का लगाना ही नाजायज है।
ठीक है,
सही है, वो खून ताजा खून कबूतर को वो निकाल के उसमें तेल लगा के पूरे जिस्म पे खून लगा देते हैं।
अच्छा, पूरे जिस्म पे उसको लगा दिया जाता है।
तो ये जो मिथ है ना ये गलत है,
गलत
है, इसका कोई रिजल्ट नहीं आने वाला, क्योंकि जो आपका एरिया ऑफ डैमेज है वो दिमाग है।
ठीक है,
सही, मेन सप्लाई आपकी वहाँ से आ नहीं रही, तो आप भले पूरे जिस्म में तेल लगाते भी रहेंगे तो रिजल्ट नहीं आएगा। अनलेस एंड अंटिल वो फिजियोथेरेपी जो होती है वो बेसिकली उसकी माइथोलॉजी ये है कि आपकी जो पावर टोन जो खराब हो गई है पीछे से नई नर्व सप्लाई आ रही है उसको स्टिमुलेट करना होता है, मतलब मसल्स को स्टिमुलेट करें, मूवमेंट कराएंगे,
कराएं।
तो वो एरिया जो डैमेज हुआ हुआ उसके अंदर आहिस्ता आहिस्ता ऐसा रीजनरेशन होना मुमकिन है,
मुमकिन है, टाइम लगता है लेकिन मुमकिन।
अब ये टॉपिकल एप्लीकेशन जो होगा, जैसे ऊपर से जब आप ऑयल लगा रहे हैं वो ऑयल अंदर जाके मसल को पावर तो नहीं देगा ना, वो दिमाग में जाके पावर देगा। और खून का इस तरह लगाना ये मैंने सुना है मदनी मुजाकिरे
में। सलमान भाई ये थोड़ा सा ये है कि जैसे लोग ऑयल वगैरह लगाते हैं कि
वो मसाज के लिए आप लगा लें,
मैं वही अर्ज कर रहा हूँ कि वो ये कहते हैं कि जी हमारे मरीज को तो फायदा हुआ था, बात ये बोलते हैं मैंने ये किया था हमारे मरीज को फायदा हुआ था। मैं उनसे ये कहता हूँ कि आपने जो ऑयल लगाया बेसिकली उसकी फिजियोथेरेपी की है आपने।
जी जी,
ठीक है, बेसिकली फिजियोथेरेपी, ऑयल आप लगा रहे हैं तो उसके मसल्स को यूज करवा रहे हैं आप,
अभी
हाथ को मूव करवा रहे हैं।
ऑयल खून वाला ऑयल इसका ऑयल ये जरूरी है,
उससे कोई फर्क नहीं पड़ता।
अगर आप नॉर्मल लोकल ऑयल भी लेके लगा लेंगे वो भी वो इंशाल्लाह रिजल्ट दे देगा।
मकसद इसके पीछे क्या
अप्लाई किस तरह किया जा रहा है,
अप्लाई फिर उसके मतलब आपने जो बेसिक चीज है वो फिजियोथेरेपी आ गई, आपने एक तरह से फिजियोथेरेपी ही कर ली उसकी, और इसका ट्रीटमेंट भी इसका वही है फिजियोथेरेपी है, केयर जितनी आप कर सकते हैं कि अब वो ऑयल की शक्ल में मसाज की शक्ल में आप कर लें।
बेहतर है कि आप किसी प्रोफेशनल से,
वो ज्यादा बेहतर है,
उसको करवाएं,
वो ज्यादा बेहतर है। बिल्कुल,
हमारे पास तीन कॉल्स भी हैं, पहले कॉल से लो।
मेरा नाम मोहम्मद बिलाल है, मैं उमान से बोल रहा हूँ। मेरा ये बाजू है ये दोनों सुन्न हो जाते हैं, जब मैं इस साइड में सोता हूँ तो उसी टाइम मेरा बाजू जो है ना सुन्न हो जाता है। इसकी क्या वजह? ब्लड प्रेशर भी शुगर भी सब कुछ बराबर है, कोई प्रॉब्लम नहीं है, कोलेस्ट्रॉल भी ठीक है, लेकिन फिर भी जो है ना बाजू है ना वो सुन्न हो जाते हैं।
नेक्स्ट ऑफ
जमशेद अख्तार उमरकोट से मदनी क्लिनिक में, मेरा सवाल ये कि मेरे वालिद साहब को चलते चलते पांव सुन्न हो जाते हैं और पांव के अंदर जलन बहुत ज्यादा होती है, इलाज अता फरमा दें
इंशाअल्लाह।
ये अभी प्रोग्राम देख रहा हूँ, मेरी वाइफ को तकलीफ है, उन्हें फालज हो गया, एक साल हो गया, और उनके सर भारी भारी रहता है, इलाज तो बहुत करवा रहे हैं लेकिन सर वाला मसला जो है ना वो सही नहीं हो रहा, सर भी बड़ी तकलीफ है।
ठीक,
अच्छा शाहरुख भाई, जो पहले कॉलर जो हैं जो उन्होंने बताया कि इनके जो शोल्डर जो सुन हो जाते हैं
दोनों बाजू,
तो इनको सबसे पहले देखना होगा कि ये सोने की किस पोजीशन में है, रोजाना सुन हो जाते हैं या कोई मेहनत कश वाला ये काम कर रहे हैं
है।
और किस पोजीशन में सो रहे होते हैं
है।
दूसरा ये होता है कि जो शोल्डर के जो सर्वाइकल स्पाइन है इसके जो मसल है वो स्पाज़म कर जाते हैं, अकड़ जाते हैं, उसकी यहाँ का ड्राइविंग जिनका ज्यादा काम होता है उनके अंदर भी
स्पेंडिंग
मिल रही होती है। तो ये नॉर्मल अगर ये मसाज वगैरह कराते रहेंगे और थोड़ी फिजियोथेरेपी इंशाल्लाह जबरदस्त। ये
इसमें थोड़ा सा ये गौर कर लें, इनकी जो आवाज से ऐसा लग रहा था इनका वजन ज्यादा है कुछ,
ये
आवाज ऐसा लग रहा था,
सोने की पोजीशन देखनी है।
तो अगर इनका वेट ज्यादा है तो वेट को भी कंट्रोल करें, क्योंकि सर्वाइकल स्पाइन के ऊपर अगर इनका स्पास्म अगर आ रहा होगा तो फिर इनको कवर करना मुश्किल हो जाएगा, वरना आगे जाके इनको प्रॉब्लम होगी। अगर इनका वेट ज्यादा है तो वेट को जरूर कवर करें उसके अंदर। बाकी जो सोने के हवाले से बने वो ड्यूरेशन पे भी डिपेंड करता है कि वो कितनी देर तक सोते हैं। अगर ये पता चले अभी सोए हैं और दो घंटे तक एक ही साइड पे रहेंगे वो नॉर्मली तकरीबन सबके साथ ही होता है।
ठीक है,
वो सबके साथ ही नॉर्मली होता है। अगर इनकी पोजीशन ऐसी होती है कि ये 10 मिनट के बाद ही इनको सुन हो गया या 5 मिनट के बाद ही सुन हो गया, तो उसमें ये है कि इनको ये नोट कर लेना चाहिए कि कोई रीजंस है, क्या रीजंस है, कोई बी कम्प्लेक्स वगैरह की कमी की वजह से है, कोई मल्टीविटामिन की वजह से हो सकता है, अगर हम उसके उस पर जाते हैं पैथोलॉजिकल उस पर जा सकते हैं तो फिर हम ये नोट कर लेंगे इनकी गर्दन में कोई तकलीफ तो नहीं है जिसकी वजह से इनको प्रॉब्लम हो रही है। अगर गर्दन में तकलीफ है तो फिर उसके हिसाब से उसका ट्रीटमेंट होगा।
हाथ तो इनका नहीं दबा रह जाता, किस्म की भी चीजें होती
हैं, चांसेस ज्यादातर यही है, चांसेस यही होते हैं ज्यादातर। लेकिन इसमें ये ड्यूरेशन काउंट कर लेंगे बेसिकली कितना टाइम लगता है इसके अंदर ये ख्याल करें।
दूसरे जो कॉलर है इनके पांव सुन्न हो जाते हैं, इसको रूल आउट करा लें, इनकी डायबिटिक अपनी चेक करा लें।
हाँ ये कह रहे हैं चलते चलते पांव सुन्न हो जाते हैं और जलन भी होने लग जाती है पैर के अंदर। हाँ तो ये है कि अपना वर्कअप करवा लें, और वर्कअप करवाने से ये है कि आइडिया हो जाएगा क्या है क्या।
वर्कअप में ये कि अपने फिलहाल ये डायबिटिक चेक करा लें, शुगर तो नहीं है,
बिल्कुल शुगर वगैरह चेक करवा लें, या फिर दूसरी चीजें चेक करवा लें पैर, हाँ वो देख लें, और डाइट और पानी वगैरह का भी देख लें, ख्याल कर लेंगे वो डाइट प्रॉपर ले रहे हैं।
पानी भी कम इस्तेमाल करने से मेरे ख्याल में
ये दोनों जो कॉलर है ना, इन दोनों कॉलर में पानी की कमी, कुछ नमकियात की कमी और विटामिन B6 और B12 इनकी भी कमी।
सी की कमी की वजह से भी हो सकता है, क्योंकि आपकी जो बर्निंग हो रही है, फीट की बर्निंग हो रही है, जो दूसरा कॉलर है खसूस
B12 विटामिन,
उनको ज्यादा को, तो ये आप अपना आजकल जो अगर इनको कोई ब्लड प्रेशर वगैरह की शिकायत नहीं है, कोई अगर इनके डॉक्टर से मशवरा करके जो आजकल के फ्रूट्स आए हुए हैं, फ्रूट्स बिलखसूस जो सिट्रस फ्रूट्स हैं, किन्नू है, माल्टा है, इसका इस्तेमाल करें, तो विटामिन सी बहुत अच्छी तादाद में फ्रेश इनको विटामिन सी मिल जाएगा उसके। लेकिन अपने मालिक से जरूर मशवरा कर लें कि इनकी तबीयत कैसीयत कैसी है।
लोग फ्रूट्स की तरफ नहीं जाते, मैंने देखा है कि वो क्या तो सब्स्टिट्यूट कोई मेडिसिन ले लेंगे
जी,
वो उसी को रिलाय कर रहे होते हैं। हालांकि कुदरत ने हमें इतना प्यारा निजाम दिया है कि सर्दियां हैं तो उससे मुतालिक जो फ्रूट्स आ रहे हैं उनके अंदर विटामिन सी भरपूर है, लेकिन कई लोग इस कॉफ से नहीं खाते कि नजला खांसी ना हो जाए, ये भी एक प्रॉब्लम है।
देखिए वो एक इसमें सलमान भाई और हमने एक प्रोग्राम भी किया था इस सिलसिले के अंदर के जो मौसमी फल हैं वो हमारी तबीयत के हिसाब से अल्लाह
के हिसाब से ही आते हैं,
तबीयत के हिसाब से ही आते हैं।
ये जो गला खराब होता है ना, इसकी एक मशहूर मेडिसिन है, उसकी कॉम्बिनेशन के अंदर विटामिन सी ही एडेड है,
सी ही एडेड है।
वो जितने पेशेंट हाई डोज में मतलब ज्यादा मिकदार में विटामिन सी लेंगे तो आपके गले के इन्फेक्शन, खांसी, फ्लू, इसमें प्रोटेक्टिव मैकेनिज्म है।
अच्छा इसमें गला खराब होने में उस विटामिन सी का या किन्नू या माल्टे का कोई अमल दखल नहीं है। प्रॉब्लम ये है कि जो एक आजकल तरीकेकार है उसको मैच्योर करने का, फ्रूट को मैच्योर करने का, पकाने का, जिसको वो बड़ा आर्टिफिशियल है ना, जिसकी वजह से जो है ना उसके अंदर वो अफादियत जो है ना वो नहीं हो पाती है, जिसकी वजह से ये अमूमी तौर पर खटास ज्यादा रह जाती है।
तो लोग फ्रूट खाएंगे ही नहीं, खाने दें फ्रूट आगा,
हम मना थोड़ी कर लेंगे फ्रूट ना खाएं, फ्रूट तो खाएं, बिल्कुल बहुत अच्छी चीज़ है।
यही हो रहा है,
हम रीजन की तरफ जा रहे हैं, रीजन क्या है, रीजन ये बन रहा
है। होता कि हमने फ्रूट खाया, जरूरी थोड़ी फ्रूट खाने के बाद आपने पानी भी पी रहे हैं, कोल्ड ड्रिंक भी पी रहे हैं, तो बहुत सारी चीजें इंक्लूडेड होती है ना,
खट्टा भी हो सकता है,
वो खट्टा भी है, उसके साथ बाद में पानी भी पिया, कोल्ड ड्रिंक भी पी ली, वो जूस पी लिया।
अच्छा, कहते हैं यार मैं तो ऑरेंज जूस जो है वो मार्केट से लेके बड़ा इस्तेमाल,
मार्केट से लेके मेरे हम रिकमेंड नहीं करते, घर में बना के जितने
मतलब आप नेचुरल इस्तेमाल करें, नेचुरल लिखा हुआ सिर्फ ना देखें, नेचुरली घर में आप उसको निकाल लें, क्योंकि आर्टिफिशियल इंग्रेडिएंट्स उसमें लाजमी होते हैं जो मरीज
प्रिजर्वेटिव होते हैं।
बिल्कुल बिल्कुल।
और सर तीसरे कॉलर है इनकी, घर वालों को फालिज हो गया एक साल से, और सर में भारीपन बहुत ज्यादा है,
ब्लड प्रेशर कंट्रोल है या नहीं है
ये चेक करवाना
पड़ेगा कि आया वो प्रॉपर्ली।
एक सवाल है तो थोड़ा टॉपिक से हटते, लेकिन फेसबुक के सवाल करने वालों की दिलजोई हो जाए, मेरी दादी को मेदे की प्रॉब्लम है, कोई इलाज बता दें।
डॉक्टर साहब ये मेदे के फिर दो कॉलर हो गए इनका, अभी इलाज बता देते हैं। ये मेदे के जितने भी रिलेटेड अमराज से रिलेटेड हैं, मुमकिन तौर पे इनकी दादी को ये अल्सर मुमकिन है हो रहा हो, जिसकी वजह से इनको तेजाबियत वगैरह आ रही होगी, तो ये अपने डॉक्टर से मशवरा करके इसकी मेडिसिन आप ले।
फिर दूसरा एज फैक्टर भी बहुत ज्यादा होगा,
जितनी ओल्ड
बैटरी
देखना इनको, ये भी होगा मल्टीपल मेडिसिन तो नहीं ले रहे कोई,
बिल्कुल
एक, फिर उसके बाद डाइट में एहतियातें क्या कर रही हैं,
डाइट का भी मसला है, फिर एक सोशल मसला भी है कि आया वो तवज्जा, क्योंकि एक ओल्ड फीमेल पेशेंट जो घर में बैठा हुआ है वो हर वक्त घर में ही रहेगा, अगर ओल्ड एज है वो बाहर नहीं निकलता होगा इतना ज्यादा, आया इतनी तवज्जा है उनके ऊपर, एक स्ट्रेस लेवल बढ़ जाता है ऐसे पेशेंट्स का, बिलखसूस जो बुजुर्ग लोग होते हैं उनका स्ट्रेस लेवल भी बढ़ जाता है, उस स्ट्रेस लेवल की वजह से भी
जैसे डॉक्टर साहब ने बताया कि अल्सर की कैफियत हो सकती है, जरूरी नहीं हो लेकिन हो सकती है, स्ट्रेस लेवल बढ़ जाएगा तो उसमें भी ये कैफियत बढ़ जाती है।
इसके हिसाब से अपने फूड डाइट को भी मेरे ख्याल में प्लान करना,
बिल्कुल
बुढ़ापे में भी लोग खाने पीने में मैंने देखा
है कम हो जाती है उनकी डाइट,
चलना फिरना कम होता है, बेड रेस्ट ज्यादा होता है, वो भी एक बेचैनी का सबब बन सकता है।
बिल्कुल बिल्कुल ये होता है कि डाइट का भी थोड़ा ख्याल रखें, मिर्चे वाली चीजें बादी चीजें इनसे थोड़ा सा परहेज,
वाली चीजें लाइट
तली हुई चीजें हैं इनसे थोड़ा सा एहतियात करें, और फ्रूट्स का इस्तेमाल फिर हम कहेंगे फ्रूट्स का इस्तेमाल करें जो इनको अगर कोई मौसमी फ्रूट्स हैं और जो इनको सूट करते हैं, कोई फर्ज करें कोई ऐसा कोई डिजीज खुदा न खास्ता ऐसी ना हो जिसमें कोई फ्रूट इनके लिए नुकसानदेह हो सकता हो।
अच्छा, तीन कॉज दे देते हैं फिर हम अपने इस मौजू पे कंक्लूजन पे आ गए थे, तिब्बी इलाज की तरफ थोड़ा सा इंशाल्लाह आते हैं। तो जी कॉज दीजिए।
सर मेरा मसला ये है कि मेरी वालदा को 6 महीने से फालिज हुई हुई है, ठीक है, हमने काफी डॉक्टर्स वगैरह को दिखा लिया है, उनका इलाज भी चल रहा है, मेडिसिन भी चल रही है, इंजेक्शन भी चल रहे हैं और फिजियोथेरापी भी चल रही है, लेकिन उनकी एक हाथ में इम्प्रूवमेंट नहीं आ रही है, वो मूव नहीं कर रहा है बिल्कुल भी, एक हाथ और एक पैर।
ठीक है, नेक्स्ट कॉल।
कि मेरी वालदा की तबीयत खराब रहती है और मेडिसिन कभी काम आती है फिर तबीयत वैसे ही हो जाती है। वो मर्ज ये है कि इनके पैर सूज जाते हैं और पेट में जलन और घुटने में दर्द।
ठीक है, सही। थर्ड कॉल।
मेरा नाम मोहम्मद वकास है, मैं दुबई से बात कर रहा हूँ। मेरे बेटे का नाम अहमद है, वो उसको क्या जुकाम नहीं जाता, जुकाम की वजह से ना वो बीमार रहता है। डॉक्टर साहब से पूछना चाहना है भाई, उसको जुकाम, वो उसकी उम्र तकरीबन 2.5 साल है, वो जुकाम की वजह से ना वो उसकी तबीयत खराब रहती है, जुकाम उसका नहीं जा रहा।
बाय बोलते हैं, ठीक है, ओके।
ये डॉक्टर साहब जो पहले कॉलर हैं, जो इनकी वालदा को उन्होंने बताया पिछले 6 माह से इनको फालिज है, अभी 6 माह से फालिज है, ट्रीटमेंट भी ले रहे हैं, तो अब इनकी जो रिकवरी टाइम है उस फिजियोथेरेपी मुस्तकिल होती रहेगी,
ठीक है,
तो इंशाल्लाह जब जल्द 6 माह से 1 साल के अंदर ये रिकवर तो हो जाएगा, लेकिन रिकवरी का प्रोसेस स्लो है,
स्लो है 100%।
वो 12 माह 18 माह भी लग सकते हैं, 1.5 साल 2 साल डिपेंड आपकी परसिस्टेंसी के ऊपर, तो ये तो कराते रहना होगा और जो मैनेजमेंट चल रही होगी यकीन
खबर मतलब इसमें दरकार है
खबर। तो डॉक्टर साहब जो दूसरे कॉलर हैं वो उन्होंने कहा कि उनकी वालदा
घुटने में भी शायद दर्द
भी दे और पैर सूज जाते
हैं, ऑस्टियोआर्थराइटिस वाला केस है।
हाँ, पैर सूज जाते हैं। अब 2-3 चीजें इनको देखनी पड़ेंगी कि हेमोग्लोबिन वगैरह चेक कर लेंगे, खून की मकदार बॉडी के अंदर पूरी है या नहीं। उमूमी तौर पर खवातीन के अंदर पैरों में सूजन उमूमी तौर पर इस वजह से आती है कि उनमें खून की मकदार बॉडी में कम होती है, अगर पैथोलॉजिकल कोई रीजन नहीं होता है तो। अगर कोई पैथोलॉजिकल रीजन है, कोई और भी इसमें अलामत उनकी आती हैं, तो फिर उस हिसाब से रिलेटेड देखना पड़ेगा, उनके गुर्दों के फंक्शन को चेक करना पड़ेगा, उनका ब्लड प्रेशर को चेक करना पड़ेगा, उनकी ईसीजी वगैरह की जरूरत पड़ेगी। लेकिन फर्स्ट ऑफ ऑल एक बुनियादी जो चीज़ है वो ये है कि हेमोग्लोबिन पहले चेक करवा के देख लें कि उनकी खून की मिकदार बॉडी में कितनी है, अगर वो नॉर्मल है फिर आगे वर्कअप की तरफ ये जाएंगे। जहां तक घुटने के दर्द का सवाल है कि एज अगर इनकी ज्यादा है, मोर देन 40 ईयर से ज्यादा है, 50 ईयर से ज्यादा है, तो मोस्ट लाइकली चांसेस ये है कि आर्थराइटिस डेवलप होना शुरू हो गया होगा उनको।
आर्थराइटिस मतलब ये जोड़ों के अंदर,
हाँ, जोड़ों की जो कमजोरी है वो पैदा हो जाती है, जो हर उम्र के साथ साथ सब में ही ये तकरीबन डेवलप होती है।
इसकी उम्र की कैद नहीं है,
नहीं ये ओल्ड एज के अंदर 45 के बाद जाकर,
उसके बाद सर आप समझ लें आप ये डेवलप होना शुरू हो जाती है अगर आपने एहतियातें ना की,
तो उसके
वजन ज्यादा होना इसमें रिस्क,
वजन ज्यादा हो गया है, आपका वे ऑफ लाइफ जो है उसके ऊपर भी बहुत काउंट करता है, उस पर डेवलप करता है, लेकिन होती जरूर है। अब किसी को आपकी 50 साल में हो जाएगी, किसी को 60 साल में हो जाएगी,
ठीक है,
होगी जरूर। जैसे अब एक सिंपल सी मैं मिसाल देता हूँ कि एज के साथ साथ हमारी जो ये बाल वगैरह सफेद हो जाते
हैं,
ये होने हैं,
होने हैं,
ठीक है ना, इसी तरह हमारी हड्डियों में भी चेंजेस आनी है, एज के साथ साथ वो भी तब्दील होंगी, तो उसमें ये चीज होती है। अब किसी में जल्दी होती है, किसी में देर होती है, इसमें क्योर होती है, थोड़ी सी एहतियात करनी पड़ रही होती है। अगर आर्थराइटिस डेवलप हुआ हुआ है तो कोई सिंपल जो अदवियात वगैरह हैं उससे
चेक कर लेना, एक घुटना इन्वॉल्व है या दोनों घुटने इन्वॉल्व है।
बिल्कुल, उमूमी तौर पे तो दोनों ही होते हैं, लेकिन तकलीफ कभी कभी एक ही घुटने में होती है, तो ये है कि अपने डॉक्टर से रुजू करके कोई इसका बेसलाइन इन्वेस्टिगेशन करवा के और एक्सरे वगैरह करवा के चेक कर लें, कोई ट्रीटमेंट वगैरह करवाएं, इसकी कोई सिंपल एहतियातें वगैरह होती हैं, इनके आर्थोपेडिक सर्जन बता देंगे क्या एहतियातें होती हैं, किस तरीके
طریقے سے وے آف لائف گزارنا ہے اگر آرتھرائٹس ہے تو, اگر نہیں ہے تو پھر اس کا طریقہ ذرا ڈفرینٹ ہوگا, وہ ادویات سے ٹھیک ہو جائے گا ان شاء اللہ.
تیسرے جو کالر ہیں, یہ مین کمپلین ہے, 2.5 سال کی عمر میں نزلے کی شکایت مستقل رہتی ہے. تو بچوں کے اندر جو نزلہ ہے, یہ نزلے کی شکایت یہ الرجی سے ریلیٹڈ ہے گا.
ٹھیک ہے,
یہ ڈاکٹر صاحب کو بھی پتا ہوگا, یہ بہت زیادہ کامن ہے.
کامن ہے اس وقت.
اب یہ جیسے بہت ساری چیزیں ہوتی ہیں بچوں میں, کیچ اپ کا استعمال ہوتا ہے, باہر کے چپس کا استعمال ہوتا ہے, باہر کے چیز
میں. سلمان بھائی 2.5 سال کی نہیں, پونے 2 سال کی عمر ہے.
پونے 2 سال کی,
یعنی 1.5 سال
کم, اور بھی کم ہے. ہاں, اور بھی
یگ ایج ہو گئی نا. اب اس میں کیا چیزیں کھلا رہے ہیں بچے کو, کوئی ایسی چیز ایک ہوتی ہے جو ریئیکٹ کر رہی ہوتی ہے.
چیز ہائی لائٹ کرنا چاہوں گا اس میں, والدہ کی احتیاط, اگر بچہ مدر فیڈ پر ہے تو والدہ کی کھانے پینے میں احتیاط اس پہ اثر انداز
بہت زیادہ کاؤنٹ کرتی ہے, بہت زیادہ کاؤنٹ کرتی ہے. اس میں اگر وہ مدر فیڈ پہ ہے تو اس میں یہ سمجھ لیجئے کہ یہ جو بچے کو اگر پرابلم ہو رہی ہے تو اس میں والدہ کا بہت بڑا ہاتھ شامل ہو جائے گا.
بالکل,
یہ کاؤنٹ کر لیں اس کے اندر.
سر یہ تو بھی ہو گیا نا نزلہ بےچارے کا.
ہاں,
نزلہ ہو گیا, یہ ہو گیا تو سارا والدہ پہ تو نہیں آئے گا نا.
نہیں, میں
اب جیسے کہ جب اس کی کلینلینس, صفائی کسی چیز سے ہو سکتا ہے, ڈسٹ سے الرجی ہو, تکیے سے الرجی ہو.
ابھی ایسا ہوتا ہے کہ فیملی میں
یوز کر رہا ہو,
بچہ لیٹا ہوتا ہے,
والدہ کے معاملے پریشان ہو جائیں گے. ڈاکٹر صاحب
نہیں,
اسباب میں سے ایک سبب کا ذکر کیا ہے, ایسا بھی ہو سکتا ہے
والدہ پریشان نہ ہو جائے کہ میری وجہ سے.
صفائی کے معاملات بھی ہوتے ہیں, دیکھا گیا کہ کچھ گھروں میں جب صفائی ہو رہی ہوتی ہے, جھاڑ پوچھ ہو رہی ہوتی ہے, تو وہ بچہ جو ہے نا اس کو بیڈ پہ سے لیٹا ہوا ہے, اور کمرہ اب جھاڑا بھی جا رہا ہے, صاف بھی کیا جا رہا ہے, یہ بھی ایک فیکٹر ہو سکتا ہے.
اس
کے اندر
اس میں الٹیمیٹلی والدہ انوالو ہے,
گھر والے ہی کہیں بے احتیاطی.
ایگزیکٹلی, دیکھیں گھر والے ہی موجود ہوتے ہیں نا گھر میں, یا تو والد ہوگا یا بھائی ہوگا یا والدہ ہوگا, کوئی بھی ہو سکتا ہے, کوئی بھی ہوگا گھر میں. جھاڑ پوچھ کر رہے ہوں گے تو لازمی کوئی میل کر رہا ہوگا. اگر اونچی جگہ
سردیوں میں بچوں کی کیئر بھی ہوتی ہے, ہومیوپیتھک ہم کیئر کرتے نہیں ہیں. ہمیں نہیں سردی لگ رہی تو ہم فیل کر رہے ہوتے ہیں بچے کو بھی نہیں لگ رہی ہوگی.
جی جی,
الگ اس کے باڈی ٹیمپریچر اور فیلنگ میں بہت فرق
ہے, الگ ہے اس کو وہ پرسیو الگ کرتا ہے. حکیم صاحب کچھ اپنے
گھر میں جو ہے ایک دوا اگر بنا کر رکھ لی جائے گھر کے اندر
بچوں کے لیے,
بچوں کے لیے اسے بڑے بھی استعمال کر سکتے ہیں. اگر گھروں کے اندر یہ جو میں عرض کر رہا ہوں, یہ اگر آپ بنا کے رکھ لیں اور بچوں کو صبح شام یہ تھوڑا تھوڑا چٹاتے رہیں, یعنی کہ یہ غذا کی طرح ہے, اور بڑے بھی چاہیں تو اس کو استعمال کر لیں ایک ایک چمچ عمر کے حساب سے, تو انشاءاللہ شاء اللہ یہ سردیوں کا موسم جو ہوتا ہے, اسی طرح جو الرجی وغیرہ ہو جاتی ہے, اس میں انشاءاللہ عزوجل فائدہ ہوگا. تو وہ کیا چیز ہے, آپ سب سے پہلے ایک پاؤ شہد لے لیں, 250 گرام, 250 گرام آپ نے شہد لینا ہے. اس کے اندر جو ہے 2 گرام آپ نے زعفران ڈال دینی ہے.
ٹھیک ہے,
زعفران کو اچھی طرح پیس لیں
اگر اصل اویلیبل ہو جائے.
جی,
اب اصل کی پہچان کیسے ہو؟
چلیں یہ ایک الگ موضوع ہے.
جی, اصل کی پہچان ہوتی ہے, ایک تو اس کی جو اوریجنل خوشبو ہوتی ہے وہی اس کو بتاتی ہے. اب یہ ہے کہ وہ اگر خریدنے والا کچھ سوجھ بوجھ رکھتا ہے تو ہی پہچان ہو
جاتی
ہے. جی, اور پھر وہ اس کے ریٹ میں بھی فرق ہوتا ہے. اگر وہ آپ دوسری لیں گے تو 100 روپے کی بھی آپ کو جو ہے وہ مل جائے گی تقریباً 1 گرام, اور جو اصل ہوتی ہے وہ کم از کم مارکیٹ میں آج کل جو ہے ریٹیل کے حساب سے 300 روپے کی ایک ماشا ہے. تو وہ آپ نے اصل والی لینی ہے, 2 گرام جو ہے آپ نے زعفران لے کر, اور 1 عدد جائفل. جائفل اگر بہت چھوٹا ہے تو پھر آپ 2 بھی ڈال سکتے ہیں, اگر بڑا ہے تو اس کو 1 عدد جائفل جو ہوتا ہے اس کے اندر کی گری نکالنی ہے, مغز اسے کہا جاتا ہے. تو یہ تینوں چیزوں کو, یعنی جائفل اور زعفران کو پیس کر آپ جو ہے شہد کے اندر شامل کر دیں, اور پھر اس کو جو ہے صبح شام آپ استعمال کرواتے رہیں, تو یہ سینہ وغیرہ, لنگس وغیرہ, یہ جو سسٹم ہوتا ہے پورا نظام جو ہوتا ہے, انشاءاللہ عزوجل اس کے اندر مضبوطی ہو جائے گی. کیونکہ قوت مدافعت جو ہے اچھی خاصی بڑھ جائے گی. تو پھر یہ کہ چھوٹی موٹی ٹھنڈ, جیسے تھوڑی ہوا لگی اور فوری نزلہ ہو گیا, یا بعض اوقات نکلنا پڑ جاتا ہے کہیں بائک پہ جا رہے ہیں یا ویسے ہی کوئی ایسا موسم ہو گیا, تو اس میں انشاءاللہ بہت فائدہ حاصل ہوگا.
خوراک کا کنکلوژن کی طرف آتے ہیں ڈاکٹر صاحب,
خوراک کا اگر تعین کر دیں, انہوں نے جو نسخہ بتایا ہے
یہ بتا رہے ہیں,
خوراک
کا تعین کرے
چھوٹے, جو جیسے یوں کہنے کے 1 سال کے اندر اندر جو ہے, جو ان کو جو ہے آپ انگلی یعنی چوتھائی سے بھی کم چمچ,
ٹھیک ہے,
آپ 1-2 گرام کہہ لیں,
ٹھیک ہے,
2 گرام کے آس پاس, اور جو 2 سال سے لے کے 5 سال کے اندر انہیں چھوٹی آدھی آدھی چمچ بھی دے سکتے ہیں, چوتھائی چمچ بھی کسی کو دے سکتے ہیں. اسی طرح سے جو 5 سے 10 سال والے ہیں وہ ان کو آدھی بھی دے سکتے ہیں,
अच्छा चम्मच कौन सी है मतलब चाय का चम्मच टी स्पून की बात कर रहे हैं। टी स्पून मंदी चैनल के नाजरीन तकरीबन 2.5 ml का होता है।
असली टी स्पून
2.5 ml का होता है। इसमें आसानी के लिए हम ये बता देते हैं कि फिर इसमें अगर हम सिरिंज का इस्तेमाल कर लें छोटे बच्चों को यूज करने के लिए
इसमें 2.5 डॉक्टर साहब शहद चले आएगा नहीं ना
आ जाएगा
आप यूँ कह लेंगे आएगा उंगली भर उसको चटा दे अंदाजे के मुताबिक दिन में 2-3 मरतबा और चौथाई चम्मच आप कह लें आप
चौथाई चम्मच
कोई सा एक चम्मच एक चौथाई
बस हम कंक्लूजन की तरफ अगर आए मेडिकल पॉइंट ऑफ व्यू से
मेडिकल पॉइंट ऑफ व्यू से कंक्लूजन स्ट्रोक के हवाले से भी तो बहुत सारी चीजें
तो
लंबी चीजें
मौजूद है
लेकिन अभी जो मोटी मोटी मेन थीम हमने जो अर्ज करी थी कि वो मरीज इस वक्त जो डायग्नोस्ड है विद हाइपरटेंशन या ब्लड शुगर के उसके अंदर मौजूद है इनकी एज ज्यादा है अपना कोलेस्ट्रॉल शुगर ब्लड प्रेशर इसको अच्छी तरीके से कंट्रोल कर लें और एहतियाती तदाबीर सख्ती के साथ फॉलो करें
क्योंकि
अभी जैसे जैसे कॉलर यहाँ पे कॉल कर रहे हैं ये बता रहे हैं 1.5-2 साल से हमको फालिज हुआ हुआ है हम हॉस्पिटल में भी देखते हैं मरीज जब पैरालाइज हो जाता है तो हाथ पैर उसके दोनों काम नहीं कर रहे उसके बाद भी आपको यही एहतियातें करनी है
ठीक है
तो क्यों ना हम ये एहतियात हम पहले करना शुरू करें इसके हवाले से पेट का कुफले मदीना है वो अमीर अल सुन्नत का किताबचा है उसको आप अच्छे से डिटेल में पढ़ें उसके अंदर कुछ टेस्ट वगैरह भी लिखे हुए होंगे तो इंशाल्लाह इससे फायदा
मदनी मुजाकरों की पाबंदी करें क्योंकि अमीर सुन्नत हर मदनी मुजाकरे में
सेहत से रिलेटेड
बिल्कुल
लेते हैं
मौजू फरमाते हैं और इरशाद फरमाते हैं बिल्कुल
इसमें जैसे सलमान भाई ने बताया कि जहाँ बहुत सारी चीजों को केयर करना वहाँ एक चीज और भी है कि अगर खुदा ना खास्ता किसी को डेवलप हो गया है स्ट्रोक तो अब फैमिली मेंबर्स की भी रिस्पॉन्सिबिलिटी होती है कि एक चीज हो गई है उसकी केयर के साथ साथ मजीद दूसरी चीज ना होने दें
मतलब
जैसे हमने बेड शोर की तरफ तवज्जो दिलाई
एहतियात सबसे बेहतर है
बहुत ज्यादा
इस हर मामले
में बेहतरीन
एहतियात है पहले
अगर आप एहतियात करेंगे ना तो हो सकता है डायबिटिक से बच जाएं ब्लड प्रेशर से बच जाएं और स्ट्रोक से भी बच जाएं और हार्ट अटैक से भी
बाद में भी करनी है उससे बेहतर पहले कर लें अब हम चलते हैं तिब्बी इलाज की तरफ और रूहानी इलाज की तरफ खलील भाई की तरफ जी खलील भाई हमारा मौजू फालिज और फालिज से मुतालिक आप क्या फरमाती
हैं सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सबसे पहले रूहानी इलाज अर्ज करता हूँ ये जो रूहानी इलाज है ये लकवे के अंदर भी काम आएगा लकवा भी इंशाल्लाह अज़्ज़वजल से बेहतर होगा और फालिज भी जो फालिज के मरीज हैं इनके लिए ऐसा कर लिया कि एक स्टील की प्लेट ले लें और उसके अंदर जो है सूरतुल ज़िलज़ाल ये 30वें पारे के अंदर है आखिरी जो पारा है कुरान पाक का 30वां सिपारा उसके अंदर जो सूरह ज़िलज़ाल है इसको लिख लें स्टील की प्लेट में जर्दे या ज़ाफ़रान के रंग से लिखना है और फिर लिखने के बाद जो है उसमें पानी डालकर मरीज को पिला दिया जाए मरीज खुद भी कर सकता है इसी तरह से एक प्लेट में लिखकर जो है इसको रख लिया जाए और फिर सुबह शाम यूँ कह लें कि मरीज जो है ये कुरान पाक जो स्टील की प्लेट में लिखा हुआ है इसकी ज़ियारत करे तो कुरान पाक को देखना भी जो है एक सआदत की बात है और इससे जो है ना इनका इलाज भी होगा ये इलाज का इनका एक हिस्सा है कि सुबह शाम जब जब मौका मिले उसकी ज़ियारत करता रहे कुरान पाक जो लिखा हुआ है प्लेट को इन्हीं के देखता रहे जब जब मौका मिले और जब उसको पीना है तो ये कुरान पाक लिखा होता है तो उसको फिर जो है बावजू ही हाथ लगाया जाए और उसको धोकर जो है उसको पी लिया जाए तो रोजाना जो है कम से कम एक मरतबा ये अमल कर लिया जाए तो इंशाल्लाह अज़्ज़वजल इसकी बरकत से जो फालिज के मरीज हैं लकवे के मरीज हैं इंशाल्लाह अज़्ज़वजल बेहतर होते चले जाएंगे इंशाल्लाह अज़्ज़वजल और इसके हवाले से तफसीली गुफ्तगू तो हमारे डॉक्टर साहिबान ने फरमा ली है मैं एक ऑयल का यहाँ अर्ज कर देता हूँ मसाज ऑयल इसके अंदर फायदेमंद होते हैं अपने डॉक्टर के अपने तबीब के मशवरे से इसको किया जाए कि बाद लोग जो है वो अपने अपनी तरकीब से कुछ ना कुछ नेट से पढ़ लिया यहाँ से सुन लिया वहाँ से सुन लिया और वो कर दिया और फिर उसको ना लगाने का उन्हें तरीका आता है कि वो एक मिसाल के तौर पर यहाँ दर्द है और इतने जोर से इसका मसाज किया कि जो अंदर का सिस्टम है पहले से ज्यादा बिगड़ गया तो जो भी करना है वो अपने डॉक्टर या तबीब के मशवरे से किया जाए ये हमारा मदनी फूल होता है तो ये इस बाकायदा इलाज इसका ही नहीं यूं कह ले फालिज ऐसा नहीं है कि आपने किया और ठीक हो जाएगा इसका पूरा एक बाकायदा इलाज है और वो उसमें वक्त लगता है उस और उसके मुताबिक ही इलाज किया जाए ये नहीं है कि ये जैसे हम बयान कर रहे हैं तो आपने ये सुनकर जो है ये बना लिया और मरीज को घर में पड़ा रहने दिया ऐसा नहीं करना
تو باقاعدہ اس کا علاج کروایا جائے. علاج کے ساتھ ساتھ آپ چاہیں آپ کے ڈاکٹر یا طبیب اجازت دے تو یہ جو آئل بنانے کا ایک عرض کر رہا ہوں تو اس کو جو ہے آپ گھر میں بنا سکتے ہیں, بہت ہی بہترین آئل ہے. فالج اور فالج کے ساتھ ساتھ جو ہے جوڑوں کا درد جو ہوتا ہے اس میں بھی یہ فائدہ مند ثابت ہو سکتا ہے. اور کہیں موچ آ جائے, اسی طرح سے کوئی کمر میں تکلیف ہے, کہیں بھی جسم میں کے اندر تکلیف ہے, تو انشاءاللہ فائدہ حاصل ہوگا. اس میں یہ ہے کہ سب سے پہلے آپ یہ دیکھ رہے ہیں, اسے کہا جاتا ہے کٹ تلخ. اس کا نام تھوڑا مشکل ہے مگر آپ کو دکھایا بھی جا رہا ہے. اسے کہا جاتا ہے کٹ تلخ.
بھائی آپ کے تو تمام نام ہی مشکل ہوتے ہیں, آسان کا ہوتے ہیں.
اب کٹ تلخ یہ 25 گرام, اور اس کے ساتھ ساتھ جو ہے دوسری چیز آپ دیکھ رہے ہیں اس کا نام ہے سرنجان تلخ. ایک سرنجان شیریں آتی ہے وہ نہیں لینی, سرنجان تلخ. یہ دوسری چیز ہو گئی, اس کے مقدار بھی آپ دیکھ رہے ہیں کہ 25-25 گرام دونوں کے مقدار ہے. اور تیسری جو چیز ہے اس کا نام ہے کائے پھل. کائے پھل یہ نام بھی کچھ مشکل سا ہے مگر آپ بہرحال دیکھ بھی رہے ہیں سن بھی رہے ہیں. کائے پھل اور اس کی آپ نے مقدار 25 گرام لینی ہے. اور ایک ہوتا ہے دیسی لہسن. دیسی لہسن یہ عام طور سے ہمارے گھروں میں استعمال ہوتا ہے, کچن وغیرہ میں کھانے پینے میں ہم استعمال کرتے ہیں, تو وہ دیسی لہسن آپ نے لینا ہے تقریباً 50 گرام. اور اس کے بعد جو پانچویں چیز ہے اس کا نام ہے رتن جوت. یہ آپ دیکھ رہے ہیں یہ آپ نے لینی ہے تقریباً 12 گرام. اور پھر اس کے بعد جو ہے اب اس کا طریقہ کار سماعت فرمانے. اس کے بعد جو ہے تل کا تیل ہے, یہ 250 گرام لینا ہے. اور روغن مچھلی, روغن مال کنگنی, روغن السی یہ لکھا ہوا بھی ہے. تل کا تیل 250 گرام, روغن مچھلی 25 گرام, روغن مال کنگنی یہ 25 گرام, اور روغن السی 25 گرام. اس کا کرنا کیا ہے, وہ یہ ہے کہ ایک پاؤ جو آپ تل کا جو آئل لیں گے اس کے اندر یہ تمام جو دوائیں ہیں موٹی موٹی کوٹ کر, لہسن کو بھی اور دواؤں کو بھی موٹا موٹا کوٹ کر جو ہے آپ نے تل کے آئل کے اندر 10 سے 15 منٹ پکانا ہے. پکانے کے بعد جو ہے پھر آپ نے اس کو چھان لینا ہے, اور چھاننے کے بعد جو ہے یہ دیگر جو تل آئل کے میں نے نام لیا, روغن مالکنگنی, روغن مچھلی, روغن السی, ان کو اس کے اندر شامل کر کے یہ آپ کا آئل جو ہے تیار ہو گیا. جب یہ لگایا دن میں کم از کم 2 مرتبہ اس کا مساج کیا جائے ہلکے ہاتھ سے, اور پھر لگانے کے بعد جو ہے اس کو ہوا سے بچایا جائے, کوئی کپڑا وغیرہ لپیٹ لیں, اور پھر انشاءاللہ سمجھ لیں یہ جو بیان کیا جا رہا ہے یہ مختلف جسم میں کہیں بھی درد ہو اور بالخصوص فالج کے لیے بہت بہترین یہ آئل ہے. اور یہ عام رسمی جیسے عام جو ملنے والا آئل ہے وہ نہیں ہے بلکہ بہت ہی کار آمد, اس حوالے سے انشاءاللہ یہ فائدہ مند ثابت ہوگا انشاءاللہ. صلو علی الحبیب صلی اللہ علیہ وسلم. مدری جنگ کے ناظرین, آپ نے ماشاءاللہ یہ سلسلہ بھی دیکھا, اور امید کرتے ہیں کہ ایک مفید معلومات ہمارے ہاتھ آئی ہوگی. اگر اس سلسلے کا یا ہر سلسلے کا ایک فائنل کنکلوژن نکالا جائے تو کہا جاتا ہے کہ احتیاط علاج سے بہتر ہوا کرتی ہے. اگر احتیاط پہلے کریں گے تو بات کی مشکل سے بچیں گے, کیونکہ مشکل میں پڑنے کے بعد بھی احتیاط ہی کرنی ہے, اور احتیاط کا ہی مشورہ آپ کا طبیب دے گا. دوائی آپ کے علاج کے لیے ہوا کرتی ہے, لیکن اس علاج کو مستقل کانسٹنٹ رکھنے کے لیے آپ کو احتیاط کرنی ہوتی ہے. تو مدنی چینل کے سلسلے الحمدللہ ہماری ظاہری اور باطنی اصلاح کا سامان ہوا کرتے ہیں. تو آپ سب سے ایک مدنی التجا ہے کہ مدنی چینل کے تمام ہی سلسلے جیسا آپ کو وقت ملے دیکھا کریں, اور بالخصوص ہفتے بعد نماز عشاء مدنی مذاکرہ ضرور دیکھا کریں, کیونکہ ہمارے جتنے سلسلے ہیں ان تمام سلسلوں کا اگر کنکلوژن کیا جائے, اور اگر ایک سلسلے میں مختلف مدنی پھول آپ کو چننے ہوں اس گلدستے سے, تو مدنی مذاکرہ اس کے لیے بہترین ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. رسول